नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी। अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 MHz हरेक मंगलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियोका आवृत्ति 102.6 MHz मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.ensec.org.np र www.enseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन 17 जुलाईको स्मरणमा अन्तर्राष्ट्रिय न्याय दिवसको सेरोफेरोमा रहेर प्रसारण गर्दैछौँ। हाम्रो देशको सन्दर्भमा दण्डहीनताको अपसंस्कृतिको अन्त्य गर्न अन्तर्राष्ट्रिय स्तरमा गरिएका प्रतिबद्धताहरूको सरकारलाई स्मरण गराउनु तथा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान सम्मिलित गर्न घचघच्याउनु यो दिवस मनाउनुको मूल उद्देश्य हो। यसका अतिरिक्त विगतमा भएका मानवाधिकारका गम्भीर उल्लङ्घनका घटनामा न्याय प्राप्त गर्न भएका प्रयास र अब गर्नुपर्ने कामका बारेमा पनि यो दिन छलफल गर्न वाञ्छनीय हुने हामीले ठानेका छौँ। अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान संसारका विभिन्न 123 राष्ट्रले अनुमोदन गरिसकेका छन्। दक्षिण एसियाका बङ्गलादेश, अफगानिस्तान, मालदिव्स लगायत एसियाका देशहरू पनि रोम विधानको पक्ष राष्ट्र भइसकेका छन्। नेपाल हालसम्म अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधानको पक्ष राष्ट्र भएको छैन। रोम विधान अन्तर्गत गठन भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतले अन्तर्राष्ट्रिय कानूनद्वारा परिभाषित युद्ध अपराध, आम नरसंहार र मानवता विरुद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरूलाई जवाबदेही बनाउनुका साथै पीडितको न्याय सुनिश्चित गर्छ। अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाले राष्ट्रिय अदालतको क्षेत्राधिकार कटौती र हस्तक्षेप हुँदैन। दण्डहीनताको अन्त्यका लागि सकारात्मक परिवेश निर्माण गर्न सहयोग पुर्याउँछ। राज्यले नेपालको मानवाधिकार संरक्षण र सम्वर्धनका लागि रोम विधानको अनुमोदन गर्नु आवश्यक रहेको छ। पुनर्स्थापित प्रतिनिधि सभाले 2063 साउन 9 गते नेपाल सरकारलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न निर्देशनात्मक आदेश जारी गर्दै सर्वसम्मत रूपमा संकल्प प्रस्ताव पारित गरेको तथ्य स्मरण गराउनुका साथै मानवाधिकारको विश्वव्यापी आवधिक समीक्षाका क्रममा नेपालको विगतका समीक्षाहरूमा आएका सुझावहरूमध्ये रोम विधान पारित गर्नका लागि धेरै राष्ट्रहरूले गरेको सुझावहरूप्रति पनि ध्यानाकर्षण गराउन चाहन्छौँ। यसै गरी तत्कालीन परराष्ट्र मन्त्री माननीय उपेन्द्र यादवले 2065 माघ 29 गते रोम विधान तत्काल अनुमोदन गर्नुपर्ने एजेन्डा तत्कालीन सरकारको क्याबिनेटमा प्रस्तुत गर्नुभएको थियो। यो तथ्य पनि अवगत नै छ। त्यसैले नेपाल सरकारको तर्फबाट अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधान अनुमोदन गरी अन्तर्राष्ट्रिय कानूनको सम्मान प्रकट गर्न नेपाल सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको छ। आज हामी यसै विषयमा केन्द्रित रहेर कार्यक्रम प्रसारण गर्दैछौँ। पूरा समय सुनेर हामीलाई साथ दिनुहोला। साथै यसमा कुनै प्रतिक्रियाहरू भएमा यहाँहरूले सुनिरहनु भएको रेडियोमा तथा एनसेक गण्डकी प्रदेश कार्यालय पोखरामा सुझाव दिन सक्नुहुनेछ।
मैले लगाएको मास्कले तपाईँको सुरक्षा गर्छ अनि तपाईँले लगाएको मास्कले मेरो सुरक्षा गर्छ क्या?
ए, हामी सबैले कुरा बुझेर मास्क मात्रै लगायौँ भने पनि कोरोनाबाट जोगिन मद्दत गर्दो रहेछ। आजबाट म पनि मास्क लगाउँछु र अरूलाई पनि मास्क लगाउन अनुरोध गर्छु।
नियमित रूपमा मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र बेला बेलामा साबुन पानीले हात धुने गरेमा हामी कोरोनाबाट बच्न सक्छौँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
आजको कार्यक्रममा हामी अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन 17 जुलाईको स्मरणमा अन्तर्राष्ट्रिय न्याय दिवसको सेरोफेरामा रहेर कार्यक्रम प्रसारण गर्दैछौँ। कार्यक्रममा हामी अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेकका कार्यकारी निर्देशक बिजुराज गौतमसँग गरिएको कुराकानी,
यो युद्ध अपराध, आम नरसंहार, मानवता विरुद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरूको तिनीहरूलाई जवाफदेही बनाउने कुराहरू गर्छ।
राष्ट्रिय मानवाधिकार आयोगका गण्डकी प्रदेश प्रमुख चन्द्रकान्त चापागाईसँग गरिएको कुराकानी र वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरेसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। अब कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेकका कार्यकारी निर्देशक विजयराज गौतमसँग गरिएको कुराकानी अबको क्रममा।
गौतम सर नमस्ते।
नमस्ते हजुर,
यहाँलाई कार्यक्रममा स्वागत छ।
हस् धन्यवाद।
अब यही बेला हामीले 17 जुलाईलाई सम्झनु पर्ने भयो र सम्झ्यौं। अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन 17 जुलाईको सम्झना चाहिँ कसरी गर्ने होला सर?
अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाको खास गरेर सन्दर्भलाई लिएर रोम विधानको चर्चा प्रत्येक 17 जुलाईमा गर्ने गरिन्छ, होइन यहाँ मात्रै होइन विश्वभरि नै यसको चर्चा परिचर्चा हुन्छ। अब यो रोम विधान भनेको चाहिँ अब विभिन्न अन्तर्राष्ट्रिय सन्धि अभिसन्धि मध्ये नै एउटा रोम विधान अन्तर्गतकै कुरा पर्छ, होइन यसले चाहिँ खास गरेर अन्तर्राष्ट्रिय फौजदारी अदालतको कुराहरू आउँछन् र त्यसले चाहिँ खास गरेर युद्ध अपराध, आम भ्रष्टाचार, मानवता विरुद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरूको तिनीहरूलाई जवाफदेही बनाउने कुराहरू गर्छ। हिंसकले पनि लामो समयदेखि नेपाल पक्ष राष्ट्र हुनुपर्छ, विगतमा भएका जति पनि मानवतासँग सम्बन्धित, मानव अधिकारसँग सम्बन्धित घटनाहरूलाई चाहिँ सम्बन्धित पक्ष जवाफदेही हुनुपर्छ भनेर यसको हामीले पहल पहिरेवी गर्दै आएका छौँ। यसै सन्दर्भमा यो जुलाई 17 पनि मनाउन लागि हो।
यसले चाहिँ विगत र आगत यो दुवैलाई नै हेर्छ नि होइन?
होइन, यो अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान भयो भने यसले विगतको जति पनि युद्ध अपराधसँगै कुराहरू भयो, आम नरसंहारका कुरा, यो जुन मानवता विरुद्धको कुरा, यो चाहिँ नि भूतलक्षी हुँदैन, भनेको रेट्रो एक्टिभ हुँदैन। यो चाहिँ नि के भने जुन बेलामा यसको हामी अब नेपाल पक्ष राष्ट्र हुन्छौँ त्यसपछिको घटनाहरू मात्रै यसमा आकर्षित हुन्छन् भन्दाखेरि यो विगतका घटनाहरूलाई यसले छुँदैन।
अब यसलाई अनुमोदन गराउनका लागि पनि भूमिकाहरू चाहिन्छ होला, त्यसै त हुन्न होला, के कसो गर्नुपर्छ सर?
यस्तो छ, जस्तो अब रोम विधान पारित गरौँ, अब नेपालमा चाहिँ नि विभिन्न अब विगतमा जति पनि मानवता विरोधी कुराहरू भए, होइन अब युद्धसँग सम्बन्धित केही कुराहरू भए, यो कुराहरू नदोहोरियोन् भन्नको लागि हो। खास गरेर हाम्रा चाहिँ नि खास गरेर गैर सरकारी संस्था लगायत यो सरकारवालाहरूको निरन्तर बहस पर्वी गर्दै आएको चाहिँ यो हो। जस्तो अब यसको तपाईँलाई एउटा सम्झना गराउन चाहन्छु, जुन कुरा हामीले प्रेस वक्तव्यमा पनि लेखेका छौँ, प्रतिनिधि सभा जुन पुनर्स्थापित प्रतिनिधि सभा थियो 2063 सालमा, त्यसमा चाहिँ रोम विधान अनुमोदन गर भनेर एउटा संकल्प प्रस्तावै चाहिँ पारित भएको थियो कि नेपाल सरकारलाई। के भनिएको थियो भन्दाखेरि मानव अधिकारसँग जति पनि सम्बन्धित विषयहरू छ त्यो विषयहरूको चाहिँ यसले रक्षा गर्छ, नेपालको पनि भोलिका दिनमा यसले प्रतिबद्धताहरू कायम गर्छन् विभिन्न अब जस्तो खास गरेर राजनीतिक दलहरू होइन सबैले गर्छन् भन्ने उद्देश्य साथ त्यतिकै लागि हाम्रो यो बहस पैरवीले त्यो 63 सालमा नै संकल्प प्रस्ताव पनि पारित भएको। तत्कालीन अब परराष्ट्र मन्त्री उपेन्द्र यादवज्यूले चाहिँ यो रोम विधान तत्काल अनुमोदन गर्छ भनेर त्यो क्याबिनेटसम्ममा पनि प्रस्तुत गर्नुभएको थियो कि यो कुरालाई। हामीले अहिलेसम्म यसलाई चाहिँ अगाडि बढाउन सकेका छैनौँ। अब तपाईँको दक्षिण एसियाकै कुरा गर्नुहुन्छ भने बङ्गलादेशमा भइसकेका छ, अफगानिस्तानमा, मालदिप्स लगायत एसियाका थुप्रै देशहरूमा झन्डै 19 देशहरूमा नि भएको छ, होइन सबैभन्दा बढी देशहरू 123 राष्ट्रहरूले चाहिँ यो अनुमोदन गरिसकेका छन्। अब यो यसको चाहिँ हामीले चाहिँ प्रयास निरन्तर प्रयास गरिरहेछौँ।
यो हामी कहाँ किन कठिनाई भइरहेको होला उसो भए?
यसको चाहिँ यस्तो हो, जस्तो राजनीतिक अब प्रतिबद्धताका कुराहरू छन्, होइन अब यसमा चाहिँ नि भोलि अब विगतका कुरा होइन, भविष्यमा चाहिँ नि यो आफू जवाफदेही हुनुपर्छ र यसले चाहिँ नि मानव अधिकार मैत्री समाजको स्थापना गर्छ। यो पक्षमा हुँदाखेरि त खास गरेर त्यति बेफाइदा त छैन हामीले नागरिक समाजको तर्फबाट हेर्दाखेरि, तैपनि यो हुन सकेको छैन। यसमा चाहिँ अब हामी सबैले आगामी दिनमा पनि यस्तै प्रयासहरू गर्नुपर्छ र हामीलाई के विश्वास छ भने एक दिन चाहिँ कुनै दिन नै चाहिँ अब हामी नेपाल अब जस्तो अरू जति पनि सन्धि अभिसन्धिहरूको हामी पक्ष राष्ट्र छौँ, त्यस्तै यो अन्तर्राष्ट्रिय फौजदारी अदालतको लागि चाहिँ यो रोम विधान जुन पारित भएको थियो त्यो रोम विधानको पनि हामी पक्ष राष्ट्र हुन्छौँ भन्ने चाहिँ हामीलाई विश्वास चाहिँ छ।
यो कता कता द्वन्द्वसँग सम्बन्धित पक्षहरूमा चाहिँ ढुकझुक भइरहेको अवस्थाले कहिलेकाहीँ यो लिङ्गरिङ हुने अवस्था कहीँ उदाहरण त देखिन्छन् सर?
यो भूतलक्षी होइन, यो जस्तो अब रोम विधान आज पारित भयो भने पनि विगतको यसले कुराहरू हेर्दैन होइन, यो यो भनेको आगामी दिनमा हुने युद्ध अपराधका कुरा भए, आम नरसंहारका कुरा, मानवता विरुद्धका अपराध जस्ता जति पनि गम्भीर अपराध हुने यो कुराहरूको चाहिँ नि यो अन्तर्राष्ट्रिय फौजदारी अदालतसम्म चाहिँ नि यसले आकर्षित हुँदाखेरि त्यो कुराहरू मात्रै हो, अब विगतको कुराहरूसँग त यसको खासै सरोकार हुँदैन। र मैले देखेको चाहिँ नि यसमा कतिपय अब हामीले जति पनि राजनीतिक दलहरू त्यसको तत्कालीन अब त्यो द्वन्द्वका दुइटै पक्ष होइन सँग पनि हामीले कुरा गर्दाखेरि उहाँहरूको असहमति चाहिँ हामीले प्रकट भएको चाहिँ पाउँदैनौँ। खास गरेर यो कार्यान्वयनमा रियालिटीमा चाहिँ यो कुरा हुन सकेको छैन। अब जस्तो नेपालको विश्वव्यापी आवधिक समीक्षा भर्खरै सम्पन्न भयो, त्यसमा पनि यो मानव अधिकार परिषदले यो कुरालाई उठाएको छ, यो कुरालाई चाहिँ नेपाल सरकारले नोट गरेको छ। नोट गरेको भन्दाखेरि यो अहिले तत्काल कार्यान्वयन हुने प्रक्रियामा चाहिँ गएको छैन।
हिंसिकले लामो समयदेखि अधिकारको क्षेत्रमा काम गरिरहेको हुनाले के कस्तो भूमिका निर्वाह गरिरहेको छ?
यसको एउटा अन्तर्राष्ट्रिय रूपमै सञ्जाल पनि छ, नेपालमा पनि छ होइन, त्यो त्यो सञ्जालको सचिवालयको भूमिकामा हामी छौँ। यसमा थुप्रै सङ्घ संस्थाहरू आबद्ध छन्, त्यो लगायत हामीले चाहिँ यस्तै बेला मौकामा चाहिँ नि हामीले यसबाट स्मरण चाहिँ गराइरहेछौँ। खास गरेर अब नेपाल सरकारलाई यही जस्तो मानव अधिकार परिषद नै नेपाल सरकारले प्रतिवेदनहरू पठाउँदाखेरि पनि हामीले नागरिक समाजको तर्फबाट सरोकार राख्यौँ, नागरिक समाजकै प्रतिवेदन हामीले पठाउँदाखेरि पनि त्यो कुराहरू पनि हामीले राख्यौँ। भन्दाखेरि हामीले गर्ने बहस पैरवी हामीले चाहिँ सरकारवालाहरूको बिचमा चाहिँ नि यसलाई झकझक्याउने काम चाहिँ हामीले गरिरहेका छौँ। इन्सेप चाहिँ नि अब हामी देशैभरि छौँ होइन, 77 जिल्लामै हाम्रो खास गरेर साथीहरू हुनुहुन्छ, हामी सातैवटै प्रदेश मार्फत हाम्रा कार्यक्रमहरू सञ्चालन गर्छौँ। त्यो अफिस त्यो साथीहरू मार्फत पनि यो सरकारवालाहरूको बिचमा यसको महत्त्व यो गर्दाखेरि चाहिँ नि नेपालको मानव अधिकारको सम्मान बढ्ने कुराहरू लाई चाहिँ हामीले उठाउँदै आएका छौँ, र हामी यसको निरन्तरताको लागि चाहिँ भविष्यमा पनि यो काम गर्छौँ।
भनेपछि यहाँ नेपाल चाहिँ पक्ष राष्ट्र हुने कुरामा विश्वस्त हुनुहुन्छ?
अहिलेसम्म हामीले प्रयास चाहिँ गरिरहेछौँ, अब विश्वस्त चाहिँ हामी छौँ, किनभने हामी जहिले पनि हामी मानव अधिकार कर्मी भनेको हामी सकारात्मकतामा विश्वास गर्छौँ, हामीले मानव को चाहिँ एउटा उचित जीवन सम्मान होस् भन्ने कुराहरू र सम्मानपूर्वक बाँच्न पाउने अधिकारका कुराहरू होइन, आफ्ना संविधान प्रदत्त अधिकारहरू उपभोग गर्न पाउने कुराहरूमा हामी सधैँ अगाडि बढेका छौँ, लागेका छौँ होइन, र हामीलाई चाहिँ विश्वास छ, त्यही विश्वासका साथ नै हो हामीले हिजो पनि हामीले यो खास गरेर प्रेस विज्ञप्ति मार्फत चाहिँ सबै सरकारवालाहरूको बिचमा झकझक्याएको, हाम्रै गण्डकी प्रदेशकै साथीले चाहिँ हिजो पनि त्यहाँको सरकारवाला समक्ष गएर नागरिक समाजको तर्फबाट गएर एउटा ज्ञापन पत्र पनि प्रस्तुत गर्नुभएको छ, यो हामीले त्यसैभरि गरेका छौँ। यसले गर्दाखेरि हामीलाई के विश्वास छ भने भोलिका दिनमा चाहिँ नेपाल चाहिँ पक्कै पनि यसको चाहिँ पक्ष राष्ट्र हुन्छ भन्ने हामी अपेक्षा गर्न सक्छौँ।
हस् सर, कार्यक्रमको लागि यति समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ।
हुन्छ, समय दिनुभयो र केही इन्सेकको तर्फबाट केही कुरा राख्ने अवसर दिनुभएकोमा म यहाँलाई पनि धन्यवाद दिन्छु। हस् धन्यवाद,
नमस्ते।
नमस्ते।
हामीले राष्ट्रिय मानवाधिकार आयोगका प्रमुख चन्द्रकान्त चापागाई र वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरेज्यूसँग कुराकानी गरेका छौँ। प्रस्तुत छ उहाँहरूसँगको यो कुराकानी।
यति बेला हामीसँग कार्यक्रमका लागि राष्ट्रिय मानवाधिकार आयोग गण्डकीका प्रमुख चन्द्रकान्त चापागाईज्यू हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। सर नमस्ते, यहाँलाई कार्यक्रममा स्वागत छ।
नमस्ते, धन्यवाद सर।
यो 17 जुलाईलाई सम्झदाखेरि यहाँको मनमा ठ्याक्कै के आउँछ सर?
17 जुलाईलाई सम्झिँदाखेरि रोम विधान जुन छ त्यो रोम विधानको चाहिँ 17 जुलाई भनेर आउने बित्तिकै रोम विधान सम्झना आउँछ। रोम विधानको पछाडि फेरि त्योभन्दा अगाडि अर्को सम्झना आउँछ, हाम्रो मुलुकमा चलेको विगतको चाहिँ यो 10 वर्षे जुन सशस्त्र द्वन्द्व छ त्यो द्वन्द्वको स्मरण गराउँछ।
यो रोम विधानलाई अलिकति बुझाउनु पर्दाखेरि कसरी बुझाउने? अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधान भनेको चाहिँ के हो भन्दा कसरी बुझाउने सर?
यो रोम विधान अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधान भनेको यो द्वन्द्वको समयमा आम सम्हार नरसंहार होइन युद्ध अपराध यस्ता गम्भीर प्रकृतिका घटनाहरूको सन्दर्भमा चाहिँ आम माफी चाहिँ दिन हुँदैन यस्ता गोहरूमा, जस्तै द्वन्द्वग्रस्त मुलुकहरूमा अरू नर्मल खालका घटनाहरू पनि भएका छन् र अब यी अबनर्मली गम्भीर प्रकृतिका मानवाधिकार तथा अन्तर्राष्ट्रिय मानवाधिकार तथा मानवीय कानुनका बर्खिलाफ हुने प्रकृतिका होइन जुन घटनाहरू छन् त्यस्ता प्रकृतिका घटनाहरूमा चाहिँ मेलमिलाप गर्ने कुरोहरू चाहिँ हुँदैन है। त्यहाँलाई चाहिँ के छ भने पीडकलाई चाहिँ कारवाही र अनि पीडितहरूलाई चाहिँ राहत परिपूर्णको चाहिँ व्यवस्थापन हुनुपर्छ भन्ने मान्यता चाहिँ दोस्रो विश्वयुद्धपछि नै यो खालको अन्तर्राष्ट्रिय स्तरमा संयुक्त राष्ट्रसँग पनि यो चर्चा परिचर्चाको विषय चाहिँ रहेको अवस्था थियो र अब त्यो रह्यो मात्रै तर त्यसलाई चाहिँ कार्यान्वयनको तहमा लैजान अथवा त्यो खालको एउटा पोलिसी निर्माण गर्ने सन्दर्भमा चाहिँ खासै त्यति द्रुततर गति लिन सकेको अवस्था थिएन। कुरो चल्दै जाँदाखेरि चाहिँ यो क्रम हुँदै गइसके पछाडि चाहिँ यो सन् 1998 रोममा चाहिँ यो डिस्कसन भएर रोमबाट पारित गरिएको कारणले गर्दाखेरि चाहिँ यसलाई रोम विधान भनेर भनिएको जसमा यसलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत पनि भनेर भन्ने हिसाबले पनि हामी बुझ्छौँ। प्राय बुझ्ने सन्दर्भमा चाहिँ अन्तर्राष्ट्रिय फौजदारी अदालत भन्दा पनि चाहिँ तपाईँको चाहिँ रोम विधान भनेर चाहिँ आम नागरिकले चाहिँ सहज ढङ्गले चाहिँ यसलाई चाहिँ बुझ्ने गरेको चाहिँ पाइन्छ र त्यो प्रयोजनको निमित्त त्यसरी चाहिँ यस्तो सशस्त्र एउटा द्वन्द्वग्रस्त मुलुकहरूमा भएका जुन आम नरसंहारका घटनाहरू छ त्यस्ता घटनाहरूमा चाहिँ पीडकले चाहिँ माफी पाउनु हुँदैन अथवा उन्मुक्ति पाउनु हुँदैन भन्ने मूल मर्म र मान्यताका साथ त्यो कन्सेप्टका साथ चाहिँ बनेको विधान हो भन्ने हिसाबले चाहिँ यसलाई बुझ्नुपर्ने हुन्छ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधानको नेपालले अनुमोदन गर्नु किन आवश्यक पर्छ सर?
यसलाई जरुरी रूपले नेपालले पनि यसलाई अनुमोदन किन गर्नुपर्छ भने विगत सशस्त्र द्वन्द्वको समयमा होइन सशस्त्र द्वन्द्वको समयमा हाम्रो मुलुकमा पनि हाम्रो मुलुक पनि द्वन्द्वग्रस्त मुलुक हो र त्यो समयमा चाहिँ यस्ता प्रकृतिका घटनाहरू पनि घटेको अवस्था थियो होइन त्यो र त्यो कारणले तत्कालीन अवस्थामा घटेका घटनाको कुराहरूमा त्यसमा चाहिँ जवाफदेही बनाउने हिसाब किताबले चारवटा जुन मानवीय कानुन अन्तर्राष्ट्रिय मानवीय कानुनको जुन प्रतिलाप हुने घोर आपत्तिको विषय भनौँ न अथवा नरसंहार लगायतका जुन चारवटा प्रकृतिका जुन घटनाहरू छ त्यस्तो कुरोहरूमा चाहिँ उनीहरूले उन्मुक्ति पाउनु हुँदैन सम्बन्धित सरकारवालाहरूले चाहे त्यो राज्य पक्ष होस् चाहे त्यो गैर राज्य पक्ष होस् उनीहरूले त्यो पाउनु हुँदैन एउटा त्यो मान्यता र अब अर्को त्यो किन राखिएको छ भने आगामी दिनमा फेरि भोलिका दिनहरूमा पनि यस्ता खालका घटनाहरू नदोहोरिन् भन्ने पनि यसको मकसद हो। यसको जो मकसद भएको कारणले गर्दाखेरि पनि भोलि यस्ता खालका गम्भीर प्रकृतिका मानवाधिकार उल्लङ्घनका अन्तर्राष्ट्रिय मानवीय कानुनको बर्खिलाफ हुने खालका घटनाहरू नघटुन् भन्ने प्रयोजनको लागि पनि चाहिँ नेपाल चाहिँ यसको चाहिँ यसलाई चाहिँ रेडिफाई नेपालले चाहिँ अनुमोदन गर्नुपर्छ भन्ने चाहिँ लाग्छ।
अब यो अनुमोदन भएको छैन, अनुमोदन गराउनका लागि कस्तो खालको भूमिका निर्वाह गर्नुपर्छ?
अब यो त यस्तो छ, अब जस्तै विभिन्न मानवाधिकारको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ संस्थाहरूले पनि यसमा चाहिँ आवाजहरू उठाउँदै आइरहेको अवस्थाहरू छ र स्वयं राष्ट्रिय मानवाधिकार आयोगले पनि अनुरोध गरेको अवस्था थियो कि यसलाई चाहिँ उसमा लैजानुपर्छ भनेर अरू गैर सरकारी सङ्घ संस्थाहरूले पनि गरिरहेको अवस्थाहरू छ। जस्तै अब यहीँ अब के अरे कास्कीकै कन्टेक्स्टको कुरो गर्ने हो भने पनि अस्ति शुक्रबारको दिनमा चाहिँ क्रियाशील सङ्घ संस्थाको मानवाधिकारको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाका साथीहरू गएर प्रमुख जिल्ला अधिकारीजीलाई चाहिँ ज्ञापन पत्र दिनुभएको थियो प्रमुख जिल्ला अधिकारीजी मार्फत नेपाल सरकारकोमा पुर्याउने हिसाब किताबले होइन। अब लबिङहरू भइरहेछ गर्नुपर्छ भनिरहेछ तर पनि गरिरहेको अवस्थाहरू छैन, यसमा चाहिँ अलिकति बढी नै जोडबल गर्नुपर्ने यसमा चाहिँ आवाजहरू चाहिँ बुलन्द गरिरहनु पर्ने अवस्था चाहिँ देखिन्छ।
अब विश्वस्त हुने त्यस्ता सङ्केतहरू पनि छन्?
अहिलेसम्मको सिनारियोलाई हेर्दाखेरि चाहिँ उही एउटा उखान छ नि आशा गरौँ भर नपरौँ भन्ने देखिन्छ, किन भन्दा यो वर्षौँ अगाडिदेखि चाहिँ उठिरहेको कुराहरू हो तर अब अहिलेसम्म पनि अब त्यो कानमा तेल हालेर बसेको भनेर भन्छ नि त्यस्तो अवस्था देखिन्छ अहिलेसम्मको सिनारी हेर्दाखेरि। तर त्यो भनेर भनिरहँदा फेरि ठ्याक्कै निराशै हुनुपर्ने छैन, तर निराश हुनुपर्ने अवस्था छैन भने फेरि चुप लागेर बसिराखियो भने यसरी आवाजहरू बुलन्द गरिरहँदाखेरि त कुनै ऊ भएको अवस्था छैन देखिँदैन भने अब झन् चुप लागेर बस्यो भनेदेखि त झन् अब त्यो आशातीत अवस्थाबाट झन् अब न्यून अवस्थामा जाने कुराहरू हुन्छ। त्यसले गर्दाखेरि यसमा आवाजहरू पनि बुलन्द गरिराख्नु पर्ने दबाबहरू पनि दिइराख्नु पर्ने आवश्यकता देखिन्छ र अहिलेको सम्बन्धको सिनारियो हेर्दाखेरि चाहिँ तत्काल त्यस्तो होला जस्तो चाहिँ देखिँदैन, तर त्यो भनेर भनिरहँदाखेरि निराशै हुनुपर्ने अवस्था पनि होइन, कुनै न कुनै आशा गरौँ कुनै न कुनै दिनमा होला नभइकन सुख छैन हुनै पर्छ भन्ने कुरा हो।
भनेपछि भविष्यका दिनहरूमा हुन सक्ने द्वन्द्व र अशान्तिलाई हटाउनका लागि द्वन्द्वको अन्त्य र शान्ति स्थापनाको लागि यो अनुमोदन भएपछि आकर्षित हुन्छ होइन?
जरुर 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 यो अनुमोदन भएपछि आकर्षित जरुर रूपले हुन्छ
सर। यो धेरै धेरै
धन्यवाद सर।
यति बेला हामीसँग कार्यक्रमको लागि वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरेज्यू हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। घिमिरेज्यू नमस्ते।
नमस्कार,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
17 जुलाई यो तिथिलाई सम्झनुहुन्छ होला नि होइन?
हजुर हजुर, संविधान अनुमोदन भएको मिति हो, त्यो दण्डहीनताको विरुद्धमा लामो सङ्घर्षपछि अन्तर्राष्ट्रिय रूपमा जन्मेको एउटा विधान हो. त्यसै भएर पनि यो ताजै रहन्छ.
यो अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधान भनेको के हो सर? यो कसरी सरल भाषामा बुझाउने?
मानव अधिकारको संरक्षणको निम्ति, जनजीवनलाई अन्त्य गर्नको निम्ति, शान्ति स्थापना गर्नको निम्ति अत्याचारी शासकहरूबाट, दमनबाट जनतालाई, जनताका हक अधिकारलाई संरक्षण गर्नको निम्ति एउटा अन्तर्राष्ट्रिय रूपमा एउटा चाहिँ ल चाहियो. जस्तै गर्दाखेरि त्यो चाहिँ जनताहरू, प्रति देशका मुलुकका जनताहरू, सानासानाबाट शासित नागरिकहरूलाई संरक्षण हुन सकोस् भन्ने ढङ्गले चाहिँ एउटा चाहिँ रोममा, इटालीको राजधानी रोममा विभिन्न ठाउँमा चाहिँ सम्मेलन भए, मिटिङहरू भए, अन्तिममा त्यो विधान जन्मेको त्यसरी. त्यसो भएको हुनाले चाहिँ यो चाहिँ विशेष रूपले चाहिँ यो अनुमोदन भयो र तत्काल त्यही राष्ट्रले सहिसाप पनि गरे अनि त्यसपछि यसलाई चाहिँ ओपन गरियो.
धेरै मुलुकहरूले यसलाई अनुमोदन गर्न बाँकी छ. यो अनुमोदन गर्न नसक्नका पछाडि चाहिँ के देख्नुहुन्छ?
त्यसै वास्तवमा चाहिँ के हो भन्दाखेरि स्वच्छाचारिता र यो मनमर्जी शासन हुन्छ नि, स्वच्छाचारिता र मनमर्जी शासनलाई रोक्छ र आम नागरिकको कत्लेआमलाई पनि रोक्छ. त्यसो भएको हुनाले यो शासकहरू त्यसबाट बच्नको निम्ति यो अनुमोदन नगरेको होला.
अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधानको नेपाल पक्ष राष्ट्र अर्थात् नेपालले अनुमोदन गर्न किन आवश्यक देख्नुहुन्छ?
यो वास्तवमा चाहिँ यो कुनै पनि मुलुकले एउटा असल शासनको हिमायती लोकतन्त्रको पक्षधर मुलुकले यो चाहिँ सन्धि चाहिँ अनुमोदन गर्नुपर्ने देख्छु मैले. पहिलो कुरो त यो यसले आफूलाई अन्तर्राष्ट्रिय समुदायमा रोक्ने मुलुक हो अथवा शासन गर्ने मुलुक हो भनेर उसले आफूलाई स्थापित गर्न सक्छ. आफूले आफूलाई संरक्षित गर्नको निम्ति पनि यो चाहिँ रोम विधानलाई अनुमोदन गर्नुपर्ने हो. तर अहिले चाहिँ के भइरहेछ भने यसबाट बच्नको निम्ति कतिपय मुलुकहरूले अग्रसरता लिइराखेको छैनन्. अब हेर्नु पर्यो, ग्रस ह्युमन राइट भाइलेसन अथवा जातीय अपराध र गम्भीर अपराध, गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाहरू दण्डको बेलामा तपाईँको चाहिँ यो आइसिआरसी आकर्षित भएका आम नागरिकलाई कत्लेआम गर्नबाट जोगाउने सन्धिको रूपमा र यो उसको रूपमा लिइन्छ. अब यसलाई कति व्यक्तिहरू, अब ती शासकहरू, अब अहिले त भनियो भने त कतिपय युरोपको मुलुक जसले आफूलाई अग्रणी भन्छन्, लोकतन्त्रको अग्रणी भन्छन्, युरोपले पनि यसलाई सहिछाप गरिरहेको छ, इभन अमेरिकाले सहिछाप गरिरहेको अवस्था छैन, हाम्रै भारतले गरिरहेको छैन, हाम्रै छिमेकी मुलुक चिनले गरेको छैन, सबै गरेर जहाँ कत्लेआम भइरहेको छ त्यहाँ गरी आम नागरिक जुन सुरक्षित छैनन् शासनबाट, त्यहाँ त्यो चाहिँ यो सन्धि चाहिँ अनुमोदन भएको अवस्था छैन. यो हुनपर्ने यसको पछाडिको कारण भनेको उनीहरू अन्तर्राष्ट्रिय कानुनमा नबाँधिन अथवा बाँधिन नचाहनाको कारण नै हो जस्तो लाग्यो.
नेपालमा पनि नहुनुको कारण त्यही आशंका गर्ने ठाउँ छ.
नेपालमा को चाहिँ जुन सङ्घर्ष भयो नि आन्तरिक द्वन्द्वको सन्दर्भमा शासनमा भएका र विद्रोहीहरूको तर्फबाट उल्लङ्घनका घटनाहरू भएका छन्, यो चाहिँ अनुमोदन रोम विधान हो. यो चाहिँ तपाईँको अनुमोदन गरे पछि लागू हुने हो कि शासकलाई के डर छ भने विगतको चाहिँ जुन चाहिँ एउटा घटनाहरू छ ती घटना पनि हामी जवाबदेही हुनुपर्ने हो कि भन्ने उनीहरूलाई चिन्ता छ.
लागू भएपछिका दिनमा नै हुने हो होइन र
बिचबाट जहिले हो उनीहरूले चाहिँ सिग्नेचर गरेपछि, सहिछाप गरेपछि, त्यो सहिछाप गरेपछि पनि कतिपय प्रावधानलाई म मान्दिनँ भन्न पनि पाउँछ पक्ष राष्ट्रहरूले. अब यो हामी कहाँ पुरै सन्धि नै होल अनुमोदन गरिरहेको छ नेपालले. कतिपय मुलुकले के गरेछ भने केही सन्धिहरू अन्तर्राष्ट्रिय सन्धि यति चाहिँ प्रावधान लागू गर्छ यति गर्दैन भन्ने पनि हुन्छ. के सक्छ त्यो गर्दा हुने थियो, नेपालको चाहिँ अन्तर्राष्ट्रिय समुदायमा राम्रो छवि हुने थियो. तर एउटा कुरो मैले तपाईँलाई यहाँ सम्झाउन के जरुरी छ भन्दा इन्टर अन्तर्राष्ट्रिय जुन ल छ अन्तर्राष्ट्रिय लमा यदि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदले कुनै पनि मुलुक चाहिँ आफूले गरेका प्रतिबद्धता चाहे जुनसुकै सन्धि हुने यसभन्दा अगाडिका सन्धि छन् नि त संयुक्त राष्ट्रसङ्घको घोषणा पत्र लगायतका जति पनि 18-20 बिग ट्रिटी भन्छन् ती बिग ट्रिटीमा नेपाल पनि एउटा चाहिँ पक्ष राष्ट्र हो. यदि ती चाहिँ पक्ष राष्ट्रको हिसाबले उसले गरेको यदि चाहिँ सन्धि गरेको कुराबाट उसले चाहिँ विचलित भएको छ, त्यसबाट चाहिँ आफ्नो नागरिकलाई सुशासन दिन सकेका छैन, न्याय दिन सकेका छैन, विफल भएको छ, यहाँको चाहिँ संयन्त्र विफल भएको छ भने त अटोमेटिकली तपाईँको अधिकार क्षेत्र संयुक्त राष्ट्रले सुरक्षा परिषद चाहिँ इन्टरफेयर गर्न पनि सक्छ होइन. त्यो चाहिँ कमै गरौँ. रोम विधान लागू गरेर यसमा सही हिसाब गरिसकेपछि त्यो खतरा कम हुन्छ कि यो गर्दा नेपाल बढी सुरक्षित हुन्छ भन्ने मलाई लाग्छ.
त यो किन भइरहेको छैन, किन तिनीहरूले बुझाएको छैन यहाँको शासकले, त्यो कुरो बुझ्न सकिहाल्दैन. भविष्यमा शासन गर्ने शासकहरूले आफूलाई सुरक्षित गर्ने एउटा चाहिँ ठोस चाहिँ आरोप थिए. अब यो रोमिदान अनुमोदन गरेपछि नेपालको अन्तर्राष्ट्रिय छवि पनि राम्रो हुन्थ्यो. त्यो गर्ने आँट, त्यो विल पावर चाहिँ अहिले यहाँको शासकहरूमा, कुनै पनि शासकहरूमा देखिएन नेपालको.
भने पछिका दिनमा हामीलाई कुनै अप्ठ्यारो त्यस्तो आउँछ कि भन्ने शंका पालेका होला.
यो तपाईँले गरेको आशंका एकसम्म त्यो पनि जवाबदेही छ, जिम्मेवार छ. किन भन्दा शासन गर्न कुनै पनि शासकले मन परी तन्त्र गर्ने आशा गर्छ, नागरिकको आवाजलाई दमनै गर्नुपर्छ. त्यसपछि त्यो दमन गर्ने आफू जोगिन पाइयोस् र आफू सुरक्षित हुन पाइयोस् भन्ने कुरै होला यो उनीहरूले यो अनुमोदन नगर्नको पछाडि.
विश्वास त कतिको हुनुहुन्छ तपाईँ?
म छैन. यिनीहरूको अहिलेको शैली हेर्दाखेरि उनीहरूलाई कता कति तपाईँको मनोवैज्ञानिक डर छ. पुरानो कुरामा हामी चुकिरहेका छौँ, अहिले पनि हाम्रा शासकहरू चुकिरहेका छन् मानव अधिकार, अब गम्भीर मानव अधिकारहरूमा, विभिन्न अब चाहिँ अब जस्तै तपाईँको लैङ्गिक विभेदको कुरामा, सबै कुरामा हाम्रो शासकहरू चुकिरहेको हुनाले उनीहरू अब तत्कालै यसलाई गर्छन् भन्ने मलाई लाग्दैन. जो आए पनि यसमा परिनियोगी भन्ने डर छ. अनि अर्को कुरो, राष्ट्रहरूले पनि गरेका छन्, छिमेकी राष्ट्रहरू पनि गरेका छन् भन्ने उनीहरूले एउटा न्यू पनि पाइरहेका छन् होइन. त्यस कारणले अब यहाँ झट्टै यिनीहरूले गर्लान् भन्ने मलाई लाग्दैन. त्यही पनि हामीले खबरदारी भने गरिरहनु पर्छ. यो 17 जुलाईले हामीलाई त्यही खबरदारीको निम्ति प्रेरित.
हस् सर, यो समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद.
हस् धन्यवाद. तपाईँले सम्झाउनु भयो 17 जुलाई यो अन्तर्राष्ट्रिय रोम विधान अनुमोदन भएको दिन, जसले सारा संसारलाई, न्यायप्रेमी जनतालाई चाहिँ एउटा आशा पाउने आशा चाहिँ दिएको छ. त्यो मौका दिनुभयो त्यसको निम्ति म तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु.
अब यहाँनिर मानवाधिकार समाचार. हिंसे गण्डकी प्रदेशको आयोजनामा नेपाल मानवाधिकार वर्ष पुस्तक 2022 प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम स्याङ्जा, तनहु, कास्की, पर्वत, म्याग्दी, लमजुङ, नवलपरासी पूर्व र गोर्खामा सम्पन्न भएको छ. कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिहरूले जिल्लामा इन्सेकले सन् 2021 जनवरीदेखि जुनसम्म अभिलेख गरेको मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रतिवेदन जिल्लाका सरकारवालाहरूको बीचमा प्रस्तुत गर्नुभयो. अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा साउन 1 गते अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै अधिकार कर्मीहरूद्वारा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाइएको छ. कास्की जिल्लाका प्रमुख जिल्लाधिकारी थानेश्वर गौतम मार्फत प्रधानमन्त्रीलाई रोम विधान अनुमोदन गर्न सरकारसँग माग गर्दै बुझाइएको ज्ञापन पत्रमा शान्तिका लागि नागरिक समाजको सञ्जाल, गैसस महासंघ नेपाल, गैसस गण्डकी प्रदेश, अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक पोखरा कार्यालय, मानवाधिकार संरक्षण मञ्च कास्की, मानवाधिकार एलायन्स कास्की, महिला मानवाधिकार रक्षक सञ्जाल कास्की, मानवाधिकार रक्षक संरक्षण तथा प्रबन्धन केन्द्र कोपिला नेपाल, त्रियाञ्जल्स नेपाल, सयपत्री समाज कास्की, असल छिमेकी सहयोग संस्था, शक्ति समूह पोखरा, फेडो र सिबिन पोखरा लगायतका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको हस्ताक्षर रहेको थियो.
इन्सेकको आयोजनामा पोखरा महानगरपालिका वडा नम्बर 32 लैङ्गिक हिंसा विरुद्धको एक दिने सचेतना कार्यक्रम असार 26 गते सम्पन्न भएको छ. मानवाधिकार समूहका संयोजक सूर्य पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा अधिवक्ता सुषमा पौडेलले संविधानमा महिला हक र अधिकारबारे गरिएको व्यवस्थाबारे सहजीकरण गर्नुभयो. त्यसै गरी इन्सेकको आयोजनामा स्थानीय सरकार तथा सम्बन्धित निकायसँग शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तर्क्रिया कार्यक्रममा असार 28 गते नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिकामा सम्पन्न भयो. इन्सेकको आयोजनामा असार 31 गते तनहुको बन्दीपुर गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धी सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ.
रोक्नुहोस् रोक्नुहोस्, 1, 2, 3, 4, 5, 6, 7 चारजनाको सिटमा 7 जना, त्यसमाथि वृद्ध र केटाकेटी पनि. आफ्नो चिन्ता नभए पनि कम्तीमा उहाँहरूको त स्वास्थ्यको ख्याल राख्नुहोस्.
के गर्ने सर, चाडबाडको बेला छ.
चाडबाड भनेर कोरोना भाइरसले त छुट दिँदैन होला त.
त्यो त हो, सरी सर.
बिरामी, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात र भिडभाडबाट टाढै राखौ. चाडपर्व मनाउँदा सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिऊ.
स्वस्थ जीवन र सुरक्षित समाज नै सबभन्दा ठुलो पर्व हो. अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्से.
मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानवाधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक, गण्डकी प्रदेश कार्यालय, पोखरा। हामीलाई इमेलमा pokhara@ensec.org.np पत्र पठाउन र facebook.com/ensecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी र इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।